اس کے ساتھ ان کے نبی نے ان کو یہی بتایا کہ اللہ کی طرف سے اس کے بادشاہ مقرر ہونے کی علامت یہ ہے کہ اس کے عہد میں وہ صندوق تم کو واپس مل جائے گا جس میں تمہارے رب کی طرف سے تمہارے لیے سکون قلب کا سامان ہے، جس میں آل موسیٰ اور آل ہارون کے چھوڑے ہوئے تبرکات ہیں، اور جس کو اس وقت فرشتے سنبھالے ہوئے ہیں۔ اگر تم مومن ہو تو یہ تمہارے لیے بہت بڑی نشانی ہے۔ یہاں دیکھیے کہ انہوں نے کتنی بحث کی نا، چونچ راں کی کہ ہم اس کو نبی نہیں مانتے، ہم اس کو اپنا بادشاہ کیسے مانیں، لیکن نبی نے کتنے پیارے طریقے سے ان کی مائنڈ سیٹنگ کی۔ اس سے کیا پتہ چلتا ہے کہ ایک اچھا لیڈر یا ماں باپ کبھی بھی بچوں کے ہاتھوں یرغمال نہیں ہوتے۔ جوانی کا ایک نشہ ہوتا ہے، اس میں ہر وہ چیز اچھی لگتی ہے جو چمکتی ہوتی ہے۔ بہت سارے ماں باپ آج کے دور میں اپنے آپ کو اولادوں کے سامنے مجبور سمجھتے ہیں اور یہ کہہ دیتے ہیں پھر ہم کیا کریں، پھر بچے ہیں، پھر ان کو ناراض نہیں کر سکتے، اور اس طرح سے یہ اور وہ۔ نہیں، اگر آپ کے پاس حق ہے نا تو سٹینڈ لے سکتے ہیں۔ بعض دفعہ جوانی میں وہ باتیں سمجھ ہی نہیں آتی جو زندگی کے بہت سارے تجربات کرنے کے بعد سمجھ آتی ہیں، اور پھر اسے یہ بھی پتہ چلتا ہے کہ فوراً ہی گیو اپ نہیں کر دینا چاہیے، فوراً پیچھے ہٹ جائیں۔ ہم اپنے آپ کو بہت جلدی مجبور سمجھ لیتے ہیں اور ہم یہ سوچنے لگ جاتے ہیں کہ بس اب اس کے مطلب میں تو یہ رہ گیا اور وہ ہو گیا اور اس سے کیا ہوگا اور ویسے کیا ہوگا۔ پھر اس کے بعد آپ دیکھیے کہ ایک اور چیز اس سے پتہ چلی کہ اللہ کا چناؤ جو ہے یہ علم کی بنیاد پہ ہوتا ہے اور جسم کی بنیاد پہ ہوتا ہے۔ اتنا چرواہے تھے اور یعنی بالکل عام کام کرنے والے تھے، لیکن بندے میں کوئی خوبی ہوتی ہے نا تو بڑے بڑوں کے اوپر اس کا نام اللہ تعالیٰ ڈال دیتا ہے۔ بعض دفعہ آپ کے ینگ بچوں کے اندر کوئی ایسی خوبی ہو سکتی ہے جو بوڑھے ماں باپ کے اندر بھی نہیں ہوتی۔ تو اللہ تعالیٰ کی نظر بندے کے اندر کے حالات پہ ہوتی ہے اور انسانوں کی نظر عموماً باہر کے حالات پہ ہوتی ہے۔ پھر اس کے بعد فرمایا، پھر جب تالوت لشکر لے کر چلا، یعنی بالآخر مان گئے کہ چلو ٹھیک ہے، اور آخر مان جاتے ہیں لوگ، صرف آپ کو یقین ہونا چاہیے کہ آپ کی بات سچی ہے۔ پھر جب تالوت لشکر لے کر چلا تو اس نے کہا، ایک دریا پر اللہ کی طرف سے تمہاری آزمائش ہونے والی ہے۔ یاد رکھیے کہ ایمان اور آزمائش کا گہرا تعلق ہے، ساتھ ساتھ چلتے ہیں۔ مسلمانوں کو اللہ تعالیٰ نے ہر دور میں آزمایا۔ اب آپ سوچیں یہ آزمائش کیا ہوگی؟ دشمن کی طرف سے کوئی پکڑ، کوئی چوری، کوئی مار؟ نہیں، آزمائش کیا ہے کہ راستے میں ایک نہر تھی۔ اب ذرا سوچیں، آپ بھی تھوڑا امیجن کیجئے، سب گھر سے نکل رہے ہیں اللہ کے دین کے دفاع میں، پیاس لگے گی؟ لگتی ہے۔ بھوک لگے گی؟ لگتی ہے۔ پاؤں تھکیں گے؟ تھکیں گے۔ اب یہ راستہ اتنا نوبل راستہ ہے کہ اللہ تعالیٰ یہ نہیں چاہتے کہ سارے چلے جائیں اس میں، کیونکہ آپ دیکھیے جو راستے میں شروع میں آپ کے ساتھ چلے، عین راستے میں اگر ان کی ہمت ٹوٹ گئی تو وہ تو آپ کے لیے ایک مسئلہ بن جائیں گے نا۔ مجھے یہ بات کہتے ہوئے ایک بڑی ان ریلیونٹ سی مثال یاد آئی ہے، لیکن شاید آپ بات سمجھ لیں۔ بعض دفعہ کوئی رشتہ دار ہوتے ہیں، وہ کسی کے بچے کو دیکھ کے کہتے ہیں، ہاں اس کو آج ہمارے گھر رہنے دو، تو ایک پیٹ جملہ لوگ بولتے ہیں کہ اگر اس نے آدھی رات کو اٹھ کے رونا شروع کر دیا تو آپ اس کو کیا کریں گے؟ نہ آپ واپس چھوڑنے آئیں گے، نہ یہ آپ کو سونے دے گا۔ تو جس نے بیچ راستے میں جا کے بڑا مسئلہ کریٹ کرنا ہے، اللہ اس کو شروع میں نکال دیتا ہے۔ یہاں یہ ہو رہا ہے، یہ چھانٹی ہو رہی ہے، بہت بڑا لشکر نکل پڑا ساتھ، چلو جی ہم بھی جاتے ہیں۔ شروع میں کوئی کام شروع ہوتا ہے نا، بہت لوگ ہوتے ہیں اس کے ساتھ، ماشاء اللہ جوش خروش بہت کچھ، لیکن جب اس کے عملی تقاضے، گرمی، سردی، بھوک، پیاس، زندگی کی امینڈمنٹ آتی ہے نا، تو لوگ چھٹنے لگتے ہیں۔ نبی بہت سمجھدار تھے، بادشاہ بھی سمجھدار تھے، انہوں نے کہا کہ ایسا کرتے ہیں پہلے ہی چھانٹ لیتے ہیں۔ کہا اچھا ٹھیک ہے۔ اب گئے تو راستے میں ایک نہر آ رہی تھی، انہوں نے کہا کہ دیکھو اس نہر کا پانی نہ پینا، کیونکہ اس کا پانی تمہارے لیے ایک آزمائش ہے، بس اتنا پی لینا کہ جس سے گزارا ہو جائے، یعنی گزارے کی دنیا لے لینا۔ اب ہوا کیا؟ اب سوچیے ذرا کہ پہلے تو انہوں نے کہا ہوگا ٹھیک ہے ٹھیک ہے، لیکن جب پانی پینے کا وقت آیا تو اللہ تعالیٰ فرماتے ہیں، اب اس سارے واقعے کو سنیے ذرا اس آیت میں، پھر جب تالوت لشکر لے کر چلا تو اس نے کہا، ایک دریا پر اللہ کی طرف سے تمہاری آزمائش ہونے والی ہے، جو اس کا پانی پیے گا وہ میرا ساتھی نہیں، میرا ساتھی صرف وہ ہے جو اس سے پیاس نہ بجھائے، ہاں ایک آدھ چلو کو تو پی لے تو پی لو، مگر ایک گروہ قلیل کے سوا وہ سب اس دریا سے سیراب ہو گئے۔ یہاں بہت پیارا نقطہ ہے، بظاہر تو یہ ایک مطلب ایک مادی طور پہ مثال ہے نا کہ دریا تھا اور اس کا پانی پی لیا، لیکن اس میں ہم سب کے لیے ایک بہت ہی خوبصورت معنوی سبق ہے، اور وہ کیا کہ جس کو تو بھاگنا ہے اللہ کے راستے میں، جس کو تو واقعی اللہ کو قرض حسن دینی ہے نا اپنی زندگی، اس کو دنیا بس چلو بھر لینی پڑے گی اور وہ خود ہی کم ہو جاتی ہے۔ آگے کے اتنے خوبصورت باغ دکھتے ہیں کہ بندے کو یہ دنیا کے باغ بڑے لگتے ہی نہیں ہیں، اور جو پیٹ بھر کے پی لیتا ہے نا वो पूरे इखलास के बावजूद, याद रखिए पूरे इखलास के बावजूद वो नई दीन के तकाजे निभा सकता। उसको समझ नहीं आ रही होती, वो ये सोचते लोग मेरी मजबूरी नहीं समझते, बस इनको तो यही काम है। पूरे इखलास होता है लेकिन उसको उसका इलाज नहीं समझ आता। ये ऐसे ही है कि जैसे किसी शख्स के पेट में दर्द हो ना, तो डॉक्टर उसको दवाई दे तो दवा का फ़ायदा नहीं हो रहा, तो वो खाना ना खाना छोड़े और पेट भरे, पेट को खाली ना रखे, तो डॉक्टर की दवा भी उसको बोझल लगेगी। हाँ, तो वो सोचता है कि डॉक्टर को नहीं पता चल रहा कि मुझे इतना दर्द है, लेकिन डॉक्टर को पता होता है कि खाना कम करे, स्टमक को ज़रा रेस्ट दे, ठीक हो जाएगा। यही हाल इस वक्त इनके साथ हुआ। फिजिकली जब वो दरिया उनके सामने आया, सब पानी पी गए। अब जब पानी पी लिया तो हुआ क्या, छट गए। नबी ने कह दिया कि बस सॉरी, हाज़ा फ़िराक़ बैनी व बैनकुम, तुम्हारे और मेरे बीच में फ़र्क है सिर्फ 313। अब ज़रा इमेजिन करें, एक बहुत गिरोह उठा, हम करेंगे काम, हम करेंगे ये दीन का काम, खूब नारे लगे, खूब जोश हुआ, एक बड़ा इज्तमा हो गया, बहुत ज़्यादा लोग आए दर्स में, मिसाल है। अब सब ने कहा हम भी ये काम करेंगे, हम भी करेंगे। अच्छा, अब क्या हुआ कि अगले दिन आजमाइश हो गई, भाई देखो ये पाबंदी है ये तो सहनी पड़ेगी। उस पाबंदी को देख कर वो बड़ा लश्कर जो था वो 1/3 रह गया, 313 का लफ्ज़ आता है। और असल में आपको पता है कि इस वाक़े के ज़रिए अल्लाह के नबी के सहाबा को ग़ज़वा बदर के लिए तैयार किया जा रहा था। जैसे वहाँ 313 लड़े, हम कह सकते हैं कि अगर आज इस्लाम की तारीख ज़िंदा है ना, तो ये ग़ज़वा बदर के उन 313 की बुनियाद पर, वो बुनियाद थे, वो ईंटें बनी थी इस्लाम की। उस दिन अल्लाह के नबी कहते थे कि अल्लाह अगर तूने इन 313 को ख़त्म कर दिया तो आज के बाद ज़मीन पर तेरा कोई नाम नहीं लेगा, क्योंकि आपको पता था कि आप आखिरी नबी हैं और नबी के साथी मर जाएंगे तो पीछे कौन रहेगा। लेकिन उन 313 ने खड़े होकर दिखा दिया कि हम वक्त के ताबूतों से लड़ेंगे। ये वाक्या सुना के उनके हौसले बुलंद किए जा रहे हैं। इससे पता चलता है कि दूसरे की बातें सुन के हिम्मत भी आती है। अच्छा, अब क्या हुआ कि चल पड़े, सब चले गए, पीछे रह गए 313। अब ज़रा सोचें आगे जाके क्या होगा, आप क्या समझते हैं कि ये 313 भी कायम रहेंगे? नहीं, आगे देखते हैं। फिर जब तालूत और उसके साथी, कौन से साथी, जिन्होंने सिर्फ चिल्लू भर पानी पिया था और बड़े हौसले वाले थे, दरिया पार करके आगे बढ़े, तो उन्होंने तालूत से कह दिया कि आज हम में जालूत और उसके लश्करों का मुकाबला करने की ताकत नहीं। ये कौन से हैं भाई, पानी पीने वाले कि ना पीने वाले? ना पीने वाले, यानी जो बड़े हौसले से ना पीने वाले, बड़े बड़े इरादे भी करते हैं, उनकी भी एक वक्त में हिम्मत टूटती है, फिर उनको कौन उठाता है, आगे देखते हैं। लेकिन जो लोग ये समझते थे कि उन्हें एक दिन अल्लाह से मिलना है, قال الذين يظنون انهم ملاقوا الله, वो लोग जो ये समझते थे कि उनको एक दिन अल्लाह से मिलना है, फिर उन्होंने इनकी हिम्मत बंधाई। आप देखिए कि बड़े में से एक छोटे गिरोह की भी जब हिम्मतें टूटने लगती हैं ना, तो कुछ लोग जिनको अपनी मौत हर वक्त अपने सर पे लटकती हुई दिखती है, वो ये नहीं कहते अभी बहुत जीना है, अभी बड़े सेहतमंद है, अभी जवान है, नहीं, उनको पता है वो दिन कल का आता आज भी आ सकता है, भरी जवानी में जा सकते हैं, बचपन तो गुजर गया, अब शायद लड़कपन में जाना पड़े। ऐसे लोग मौत का खौफ, अपने ना रहने का खौफ बंदे का हौसला ऐसे वक्तों में मजबूत रखता है जब बड़े बड़ों की हिम्मतें टूटती हैं। अब इनके ये जो हौसले के लफ्ज़ हैं ना, ये हाईलाइट करने के काबिल हैं। क्या कहा, कम मिन फियतिन क़लीलतिन ग़लबत फियतन कसीरतन बिइज़्निल्लाह। क्या ऐसा कई बार ना हुआ, यानी बारहा ऐसा हुआ कि एक कलील गिरोह अल्लाह के हुक्म से एक बड़े गिरोह पर गालिब आ गया। पीछे क्यों होते हो, क्या हुआ, तुम थोड़े हो, थोड़ी तो दूर रह गए, अभी कौन सा इतना दूर है, कोई दुश्मन इतना बड़ा थोड़ी है। क्योंकि इनको वो जो मुखालिफ गिरोह था ना जालूत, उसका लश्कर बहुत बड़ा लगा, कहा नहीं नहीं दुश्मन बहुत ज़्यादा है, हम नहीं लड़ सकते, हम तो सिर्फ 313। ऐसे हिम्मतें टूटती थी। ग़ज़वा बदर के मौके पर भी दो कबीले थे जिनकी हिम्मत टूटी थी, आगे हम पढ़ेंगे इंशाल्लाह अगले पारे में। तो ये ज़िंदगी के खेल होते हैं, हर मौके पे जब गोल बहुत बड़ा लगता है ना तो हिम्मत टूटती है। मसलन जैसे इसको अगर हम आज के सिनेरियो में साथ साथ देख रहे हैं, तो इसमें हमें पता चल जाता है, आज के दौर में भी ऐसे ही लगता है, जैसे हम ये बात कर रहे हैं कि इस वक्त एक परसेप्शन चेंज करने की ज़रूरत है, मुसलमानों की सोच चेंज करें, बिगाड़ है। तो बाद दफ़ा कुछ लोग बड़ी डिप्रेसिव बातें करते हैं दीन के नाम पर, मिंबरों पर खुतबों में बातें करने लगते हैं, नहीं मुसलमान तो डूब गए, ख़त्म हो गया, अब कुछ नहीं हो सकता। तो फिर इंसान कहते हैं हाँ इतना बिगाड़ है, इधर भी शर उधर भी शर, तो इसका मतलब ये कि हमारे काम जो है वो सही नहीं होंगे। नतीजा क्या होता है, वो कुछ भी नहीं कर पाते। ऐसे वक्त में फिसरत होती है, नहीं क्या हुआ ना होगा, तुम्हारा घर तो ठीक हो जाएगा ना, तुम्हारी गली तो साफ़ हो जाएगी ना। अब देखिए कि जब आपके सर पे कोई काम पड़ा होता है ना, तो थोड़ा थोड़ा काम होता है तो आप सारा दिन करते रहते हैं, और कभी टू मच काम हो जाए, क्लीनिंग भी करनी, खाना भी पकाना, कपड़े भी धोने, मेहमान भी आ रहे हैं, तो हिम्मत टूटती है ना। ऐसे वक्त में बंदे को अपने अंदर से सेल्फ मोटिवेशन, कोई बात नहीं अभी शुरू तो करूँ, चलो ये करती हूँ। और आपने कई बार देखा होगा, आप एक दफ़ा शुरू करके देखें वही काम जो आम दिनों में आप 4 घंटे में करते हैं, कोई गोल होता है तो आप 2 घंटे में भी कर लेते हैं। आज के दौर में ऐसी ही लीडरशिप की ज़रूरत है, बहुत कुछ कर सकते हैं। आज भी इस्लाम का मुस्तकबिल बहुत रोशन है, ज़रूरत सिर्फ है कि 313 जम जाएं, थोड़े से जम जाएं। कहा क्यों बड़े दुश्मनों से डरते हो, बड़ी बड़ी ताकतें हैं, मुकाबले में कुछ नहीं होता। छोटी छोटी जमातें भी बाज़ दफ़ा बड़ी जमातों पर काबू पा लेती हैं, मगर कैसे, अपनी मर्जी से नहीं, बिइज़्निल्लाह, अल्लाह के मुकाबले में, यानी अल्लाह के हुक्म से, जब अल्लाह ताला चाहता है फिर तभी होता है। अब बस ये बात सुनी तो सब फिर ठीक हो गए। कभी ऐसा होता है ना, 4 लोग मिल के कोई प्रोग्राम बनाते हैं, लेकिन उसके बाद एकदम ऐसे होता है कि कुछ की हिम्मत टूटती है, नहीं सफ़र बहुत है, नहीं बच्चे हैं, तैयारी बहुत है, तो कुछ लोग मजबूत होते हैं, वो कहते हैं चलो हिम्मत की है तो चलो निकलना, चले पिकनिक पे जाना है या कुछ भी करना है, तो जब आप कहते हैं तो अच्छा वाकई जाना चाहिए, मज़ा आएगा, चल पड़ते हैं। इसी तरह ये बात हुई तो माशाल्लाह वो बाकी चल पड़े, क्योंकि दिल में इखलास था। तो वल्लाहुमा साबिरीन, और अल्लाह है सब्र करने वालों का साथी। कौन सा सब्र है ये, सोचिए ये सब्र, ये जो पारा पूरा वाकई हमें अगर सब्र दे के जा रहा है तो हमारी ज़िंदगी में यहाँ कितना कुछ आएगा। ये सब्र वो है जो आज के दौर में मुसलमानों को चाहिए। मुसलमानों तुम सब्र कर लो, अपने पेट पे पत्थर बांधो, मुजाहिदाना ज़िंदगी बसर करो, अपनी पंप एंड शो और ग्लैमर को छोड़ो, बड़ी बड़ी शादियां कम करो, अपनी दावतों के रुख ज़रा मोड़ दो, अपनी ज़ात को इतना सजाने बनाने में वक्त ना लगाओ, उठो एक मकसद के लिए काम करो, पैगाम दो दुनिया को कि इन अंधेरों में हमने कुरान की ये रोशनी फैलानी है, फिर तुम देखो कि हालात कैसे बदलते हैं। अल्लाह ताला हमें इस काम के लिए कबूल कर ले। वलम्मा बरज़ूली जालूत व जुनूदिही, और जब वो जालूत और उसके लश्करों के मुकाबले पर निकले, जालूत कौन है, अपोजिट लीडर यानी दुश्मन का सरदार है, तो अब दुआ की क्या मांग रहे हैं, रब्बना फ़रिग़ अलैना सब्रं व सब्बित अक़दामना वंसुरना अलल क़ौम अल काफ़िरीन। ए हमारे रब, हम पर सब्र का फैज़ान कर दे, हमारे कदम जमा दे, और इस काफिर गिरोह पर हमें फतह नसीब कर। ये बात है, कोशिश, सही स्ट्रेटेजी, प्लानिंग, और उसके बाद दुआ, अल्लाह की मदद। हर दौर में इसी चीज़ से मुसलमान जीते, यहाँ इनकी ये दुआ है, और ग़ज़वे बदर में अल्लाह के नबी भी यही दुआएं मांग रहे थे, अल्लाह कदम जमा दे। अब देखिए कि सब्र उंडेल दे, सब्र के बग़ैर अगला काम हो ही नहीं सकता। जब तक एक बंदा अपने आप को अल्लाह के लिए बांध नहीं लेता, वो काम नहीं कर सकता। फिर दुश्मन के मुकाबले में साबित कदमी, ये तो आप कुरान पाक में बहुत जगह सुनेंगे, वन सुरना लल कौम अल काफिरीन, काफरों पे मदद दे। क्या आज के मुसलमानों को इस दुआ की ज़रूरत है, हाईलाइट कर लीजिए। कुरान पाक में जो भी दुआएं आती जाएंगी उसको साथ साथ हाईलाइट करते जाएं, इंशाल्लाह आप इस सफ़र में अगर हर पारे की दुआएं साथ साथ याद करेंगे तो आप आखिर में तकरीबन 40 के करीब दुआएं याद कर चुके होंगे। देख के पढ़ लें, इसके ऊपर बुक भी है फ़ाइनी करीब, उसके अंदर पूरी दुआएं जो हैं वो तरतीब के साथ दी गई हैं, इसकी ऑडियोज़ भी मौजूद हैं, एक तरह से आप इनको सुने। और अगर रूम में भी क्लास से पहले अगर आप लोग इसको सुनवा सकें या आपस में आप लोग पढ़ सकें तजवीद के नाते से, तो भी बेहतर होगी। तो ये है इस पूरे पारे का सिनेरियो, क्या आज के मुसलमान को सब्र की ज़रूरत है। आयत अगली पूरी करके इस पर हम ओवरऑल इंशाल्लाह ताला ततिम्मा इसका करेंगे, इसको पूरा करेंगे। जब उन्होंने मदद मांगी, दुआ मांगी, तो क्या हुआ, फहज़मूहुम बिइज़्निल्लाह, आखिरकार अल्लाह के इज़्ज़त से उन्होंने काफिरों को मार भगाया, और दाऊद ने जालूत को कत्ल कर दिया, और अल्लाह ने उसे सल्तनत और हिकमत से नवाजा, और जिन जिन चीज़ों का चाहा इसको इल्म दिया। अगर इस तरह अल्लाह इंसानों के एक गिरोह को दूसरे गिरोह के ज़रिए से हटाता न रहता तो ज़मीन का निज़ाम बिगड़ जाता, लेकिन दुनिया के लोगों पर अल्लाह का बड़ा फ़ज़ल है कि वो इस तरह फसाद को ख़त्म करने का इंतज़ाम करता है। तिलका आयातुल्लाह नतलूहा अलैक बिलहक, ये अल्लाह की आयात हैं, कोई मामूली चीज़ नहीं। अगर कुरान का असर दिलों पे महसूस करें तो इसको कभी किसी इंसान की तरफ मंसूब ना करें, मान जाएं कि ये अल्लाह का कलाम है, और अल्लाह का कलाम जब इखलास के साथ बेलाग तरीके से तासुब के बग़ैर आप किसी से भी सुनेंगे, आपके दिल पे उसका असर होगा। اللہ تعالیٰ کہتے ہیں یہ پچھلے واقعات اس نبی کے ذریعے سے کیسے ہوئے، کیوں ہوئے؟ کیونکہ اللہ نے نازل کیے۔ اور اے محمد صلی اللہ علیہ وسلم، یقیناً آپ ان لوگوں میں سے ہو جن کو رسول بنا کر بھیجا گیا۔ اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کی صداقت کی گواہیاں دیتے ہیں۔ تو اس پورے پارے کو اگر آپ دیکھ لیں تو اس کے اندر ہم نے صبر کے مختلف اینگل دیکھے، اور جس چیز پہ بات ختم ہوئی یا جس کو آپ نے اینڈ پہ سمجھا، اگر آپ اس کو پارے کے آغاز سے جوڑ لیں، جب ہم ترجمہ اتنی کوئکلی پڑھ رہے ہوتے ہیں نا تو بعض دفعہ پھر ہمارا ذہن ہی کام نہیں کرتا، لیکن اگر آپ ماشاءاللہ جو طالب علم ہیں خاص طور پہ، وہ تو بہت ہی اچھی طرح آیتوں کو یاد کریں گے اور سمجھیں گے۔ بلکہ اگر میں آپ کو مشکل میں ڈال دوں اور آپ کو صبر کا ایک اور موقع دوں، تو میں آپ کو کہوں کہ آپ ذرا شروع سے لے کے جتنی باتیں ابھی تک ہوئی ہیں ان کو اپنے نوٹس میں لکھیں، تو دیکھیں آپ کو کیا کیا یاد رہا اس بارے میں۔ اگر کوئی بھی آپ میں سے ایسا کر سکے نا، سب چلے جائیں، جا رہے ہیں، بیٹھیں، آپ بیٹھیں خاموشی سے، ترتیب سے، شروع میں کیا سنا تھا، آخر کیا، اپنی میموری سے ایک پیج پہ لکھ لیں۔ یقین کریں یہ وہ چیزیں ہوں گی پورے پارے کی جس نے آپ کے دل کو پکڑا ہوگا، اور بعد میں پھر پارے کو کھول کے ٹیلی کریں تو انشاءاللہ فائدہ ہوگا۔ پارے کے شروع میں اللہ تعالیٰ نے مسلمانوں کو ایک منہج دیا، وہ کیا تھا؟ وجعلناکم امتاً وسطا، ہم نے تم کو امت وسط بنایا۔ اب یہ جو باتیں میں کر رہی ہوں یہ میں اپنی میموری سے کروں گی، اس کے لیے میں نے قرآن پاک بھی بند کر دیا۔ کیوں؟ کہ پیغام سمجھ ہی تب آتا ہے قرآن کا جب اس کو اپنے دل کی تختیوں پہ لکھتے ہیں۔ کہیں بھی سنی ہوئی، پڑھی ہوئی، بولی ہوئی باتوں کو دہرا دینے سے قرآن نہیں سمجھ آتا، اس کو اپنے اوپر لینا پڑتا ہے۔ علامہ اقبال کے بارے میں آتا ہے کہ ان کے والد ان کو کہا کرتے تھے کہ بیٹا تم قرآن ایسے پڑھو جیسے یہ تم پر نازل ہو رہا ہے، کیونکہ پھر تم اس کو صحیح طرح سے سمجھ سکو گے نا۔ بات ساری سامنے ہی ہے جو قرآن کی آیتوں میں، کہ پہلی آیت میں اللہ تعالیٰ نے امت مسلمہ کو ایک پیغام دیا، وجعلناکم امتاً وسطا، تم ایک امت وسط ہو، واسطہ ہو، ذریعہ ہو، دوسروں کو تم نے اللہ کی طرف جوڑنا ہے۔ بیچ میں اللہ تعالیٰ نے مختلف مراحل سے گزار کر امت مسلمہ کو توحید کی باتیں سکھوائیں، کیسے لوگ شرک میں پھنس جاتے ہیں اور غیروں پہ توقع کرنے لگتے ہیں، اللہ تعالیٰ کی محبت دلائی، پھر اقسام بر میں دین کی مختلف چیزیں بتائیں، جس میں روزے کو، حج کو ہم نے دیکھا، قصاص اور دیت کے مسائل کو دیکھا، اور اس کے بعد پھر بیچ میں اللہ تعالیٰ نے کچھ معاشرتی زندگی کے پیغامات دیے۔ کیونکہ جب تک ہمارے گھروں میں امن نہیں ہوگا، باہر امن نہیں کریں گے، وہ قوم کیسے دوسروں کو امن کا پیغام دے سکتی ہے جس کے اپنے گھر میں امن نہیں؟ اس میں ہم نے شوہر، بیوی، طلاق، عدت کے مسائل پڑھے، اور آخر میں پھر وہی بات کہہ دی کہ ربنا افرغ علینا صبرن وثبت اقدامنا فانصرنا علی القوم الکافرین۔ تو یہ پارا ہم سب کو یہ موقع دے کے جا رہا ہے کہ آج ہم اپنی ذمہ داری کو سمجھیں۔ گھر بیٹھ کے سوچئے، صرف پانچ لوگوں سے پوچھئے، ایک بچہ 8-10 سال کا جس کو یعنی تھوڑا بہت شعور ہے، ایک ٹین ایجر 14-15 سال، ایک درمیانی عمر کی خاتون 20-25 سال، ایک 30 سے لے کے 40 سال کے لوگ، یعنی جو واقعی میچیورٹی کی پیک ہے، اور ایک 40 سے اوپر، 60 کے اندر یا جو بھی۔ ان پانچ مختلف کرداروں سے اپنے گھروں میں رہنے والوں میں بغیر کوئی تمہید باندھے پوچھیں کہ اللہ نے ہمیں کیا مقصد دے کر بھیجا۔ اگر وہ سمجھ بھی جائیں گے نا تو عموماً لوگ کیا کہتے ہیں؟ عبادت کے لیے، کیونکہ اللہ نے ہمیں عبادت کے لیے پیدا کیا۔ حالانکہ انسانیت کے لیے اجتماعی طور پہ جو مقصد سورۃ زاریات میں ہم پڑھیں گے 27 پارے میں، وما خلقت الجن والانس الا لیعبدون، لیکن امت مسلمہ کا مقصد اس دوسرے پارے میں ہے۔ یہ دوسری کڑی میں نے اس کو 2 دن لگائے، ایک تو حالات کا کچھ تقاضا تھا، کچھ یہ بھی تھا کہ میں چاہ رہی تھی کہ کل سے انشاءاللہ اب ہم پورا پورا پارا کریں گے، ترتیب کے ساتھ چلیں گے، اور یقین کریں یہ پارا اگر جلدی میں کر جاتے نا تو آپ بہت ساری چیزوں کو نہیں سمجھ پاتے۔ تو ہمیں ایک روایتی طریقے کی بجائے گول ہمارا انشاءاللہ پورا ہوگا اپنے وقت پہ، اس کی فکر نہیں کرنی ہم نے۔ تو اس بارے میں اللہ تعالیٰ نے امت مسلمہ کو یہ سبق دیا، آپ سے پانچوں طبقۂ فکر کے لوگ اگر جواب نہ دے سکے تو پھر آپ ان کو دیں گے کہ ہم دنیا میں اللہ کے دین کے نمائندے ہیں، نبوت کا جو سلسلہ محمد رسول اللہ پہ پورا ہو گیا، آج امت مسلمہ کا بچہ بچہ پیدا ہوتے اس ذمہ داری کو لے کر آتا ہے کہ اس نے پیغام حق کا دنیا تک پہنچانا ہے، کافروں تک، نان مسلم، مسلمانوں تک، اور سب نے مل کر اسلام کا وہ روپ دکھانا ہے کہ وہ دور پھر آئے گا کہ لوگ مسلمانوں کو دیکھ کر مسلمان ہو جاتے تھے۔ اور اس راستے میں اللہ تعالی ہماری مدد فرمائے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔